This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्ते 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 श्रोता साथी सदा झैं प्रत्येक आइतबार साँझ 5:30 बजेदेखि 6:30 बजेसम्म रेडियो एडलेड 101.5 को तरङ्गबाट प्रसारण हुने कार्यक्रम युवा संसार लिएर आज पनि म विकास धमला
अनि म इन्द्र अधिकारी
हामी उपस्थित भइसकेछौँ रेडियो एडलेडको स्टुडियोमा र अबको एक घण्टा तपाईँ हामीलाई साथ दिनुहोला र तपाईँलाई हामी साथ दिनेछौँ हामी आशा गर्छौँ तपाईँ हाम्रो साथमै रहनुहुनेछ अबको एक घण्टा हामीसँग आज थुप्रै साङ्गीतिक कोसेलीहरू त छँदैछन् सदाको झैँ र साहित्यिक कोसेलीहरू पनि छँदैछन् हामी के बारेमा आज सल्लाह हामी छलफल गर्नेछौँ
आज विशेष गरी हामी भर्खरै दिवंगत हुनुभएका एकजना नेपाली साङ्गीतिक र साहित्यिक श्रेष्ठ क्षेत्रका मूर्धन्य श्रेष्ठ धर्मराज थापाको बारेमा थोरै चर्चा गर्नेछौँ त्यसपछि हामी अधिक समय आजको अधिक समय चाहिँ लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्य क्षेत्रका महान धुरन्धर महाकवि लक्ष्मीप्रसाद देवकोटालाई समर्पित गर्नेछौँ होइन विकास
हजुर हाम्रो लक्ष्मीप्रसाद महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पनि आउनै लागिरहेको छ र त्यसकै अवसरमा हामी लक्ष्मी जयन्ती विशेष पनि आज हाम्रो कार्यक्रममा रहनेछ र हामीलाई अहिले यदि श्रोता साथीहरूले अनियरमा सुन्न सकिरहनु भएको छैन भने पक्का पनि साथीहरूले हामीलाई www.hatemalo.net HATEMALO hatemalo.net मा पनि सुन्न सक्नुहुनेछ र त्यसको अलावा हामीलाई
हाम्रो तपाईँले योभन्दा अगाडि चाहिँ युवासंसार.com तपाईँले यदि लगइन गर्नुभयो भने त्यो अब चाहिँ हातेमालोमा रिडाइरेक्ट हुँदैछ हामी कार्यक्रम युवा संसारले हातेमालो नामकरण गर्दैछौँ होइन केही समयपछि
हाम्रो केही समय पछाडि युवा संसार औपचारिक रूपमै हातेमालो बन्नेछ तर अहिले तपाईँले कुनै पनि ब्राउज गर्दाखेरि युवा संसार लेख्नु भएर ब्राउज गर्नुभयो भने हातेमालोमा पुग्नुहुनेछ
श्रोताहरू तपाईँलाई हामीले स्वागत गरिहाल्यौँ आजको कार्यक्रमको विशेष खुराकहरू सुरु गरिहाल्यौँ होइन भनिहाल्यौँ अब हामी आजको कार्यक्रम सुरु गर्दैछौँ सदा चाहिँ समाचारबाट
हजुर
साउथ अस्ट्रेलियाको एडिलेडमा बस्ने भुटानीहरूले एक विशेष सांस्कृतिक कार्यक्रम गरेर सार्वजनिक तिहार दशैं तिहार मनाएका छन् भुटनिस एथनिक स्कूलले हिजो शनिबार आयोजना गरेको सो विशेष कार्यक्रममा सांगीतिक प्रस्तुतिका साथै साहित्यिक रचनाहरू पस्केर नेपाली साहित्य क्षेत्रका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि सम्झिएको थियो अधिकांश प्रस्तुतिहरू केटाकेटीको रहेको सो कार्यक्रममा बोल्दै मिनिस्टर फर मल्टिकल्चरल एफेयर्स जोई बेटिसन र सिटी अफ सल्सबरीकी मेयर जिलेन अल्ड्रिजले भुटानीहरूको संस्कृति र उनीहरूले छोटो समयमा गरेको प्रगतिको प्रशंसा गरे
झापाको दमकमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो दमक गोल्ड कप फुटबल प्रतियोगितामा फेन्स क्लब भुटान उपविजेता बनेको छ अफ्रिकन युनाइटेडसँग शून्यको विरूद्ध एक गोलले पराजित हुँदै क्लबले उपविजेतामा चित्त बुझाउनु परेको हो अफ्रिकनको जितमा दोस्रो हाफको तेस्रो मिनटमा जोकोले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो खेलमा दुवै टोलीका एक एक खेलाडीलाई रेफरीले रातो कार्ड देखाएका थिए दोस्रो हाफको 35 मिनटमा अफ्रिकन युनाइटेडका एल्विस र इन्जुरी समयमा फेस क्लबका युगल किशोर राईले रातो कार्ड खाँदै मैदान बाहिरिनु परेको थियो जितसँगै अफ्रिकन युनाइटेडले नगद 1,00,000 रूपियाँसँगै ट्रफी मेडल र प्रमाणपत्र तथा उपविजेतामा चित्त बुझाएको फेन्स क्लब भुटानले नगद 50,000 रूपियाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे प्रतियोगिताको उत्कृष्ट खेलाडी फेन्स क्लब भुटानका दिनेश कार्की उत्कृष्ट गोलकिपर अफ्रिकन युनाइटेडका विनय श्रेष्ठ र हाई स्कोरर मेची फुटबल क्लबका विशाल राई ए घोषित भए उनीहरूले जनै नगद 2,500 रूपियाँसँगै मेडल र प्रमाणपत्र प्राप्त गरे
युरोपियन युनियनले भुटानलाई दिने आर्थिक सहयोगमा तेब्बर वृद्धि गरेको छ गत 5 वर्षको अवधिमा भुटानले युनियनबाट 1,40,00,000 युरो सहयोग पाएको थियो भने अबको 5 वर्षमा भुटानले युनियनबाट 4,20,00,000 युरो सहयोग पाउनेछ यो सहयोग खास गरी नागरिक समाजको समृद्धिकरण स्थानीय विकासको स्थानीय सरकारको सुदृढीकरण र स्थानीय समुदायको जीविकोपार्जनमा खर्च गरिनेछ गरिबी निवारण कारण तथा राजनीतिक परिवर्तनमा भूटानले देखाएको अग्रसरताको कदर गर्दै सहयोग राशि बढाएको युनियनले जनाएको छ। युनियनले भूटानमा थप राजनीतिक खुलापन र शरणार्थी भूटानी शरणार्थी समस्याका बारेमा भूटान थप लचिलो हुने आशा व्यक्त गरेको छ।
भूटानमा वृद्ध वृद्धाहरूले पाउने हेरचाहमा गिरावट आउन थालेको छ। पाको उमेरमा माग्दै हिँड्ने अनि सड़कमै सुत्नेहरूको जनसंख्या बढ्ने क्रम जारी छ। छोरा छोरीले पाको उमेरमा हेरविचार नगर्ने तथा सरकारले यस्ता पाका मानिसका लागि कुनै खाने र बस्ने सुविधाको व्यवस्था नगरेका कारण उनीहरू सड़कमै बस्न बाध्य बनेका हुन्। बिरामी परेका बेला उनीहरूलाई उपचारको व्यवस्था समेत नभएका कारण कतिपय वृद्ध वृद्ध रोगका कारण सड़कमै ज्यान गुमाउन बाध्य छन्।
नेपालमा गंगामाया अधिकारीले छोराको हत्यारालाई कारवाहीको माग गर्दै थालेको 368 दिन लामो आमरण अनसन तोडेकी छन्। हिजो शनिबार साँझ वीर अस्पतालमा नेपालका कानून मन्त्री नरहरि आचार्यले हर्लिक्स खुवाएर गंगामायाको अनसन तोडाए। सरकारले अधिकारी दम्पतिको छोराको हत्याका आरोपी लाई अदालतमा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ अनि उनी र उनका छोरा नूर प्रसादको सुरक्षाको जिम्मा पनि लिने भएको छ। सरकारले अधिकारी परिवारलाई विशेष राहत दिने प्रतिबद्धता जनाएको छ। साथै उपचारमा अहिलेसम्म भएको खर्च र आगामी दिनमा उपचार तथा खाने बस्ने खर्च दिने समेत बताइएको छ। अनसनकै क्रममा उनका पति नन्द प्रसादको भने गत असोज 6 गते निधन भएको थियो तर उनको शब अझै परिवारले बुझ्न मानेको छैन। गोर्खा फुजेलका अधिकारी दम्पतिका कान्छा छोरा कृष्ण प्रसादलाई 2061 सालमा माओवादीले चितवनमा हत्या गरेका थिए।
चीन सरकारले बीबीसीको अंग्रेजी भाषाको वेबसाइट चीनभर बन्द गराएको छ। बीबीसी ग्लोबल न्यूजका डाइरेक्टर पिटर हरक्सका अनुसार चीनले योजनाबद्ध तवरमा इन्टरनेट प्रयोगकर्ताहरूलाई यस्तो प्रतिबन्ध लगाएको हो। उनले सम्बद्ध निकायहरूमा यस विषयलाई लिएर गुनासो गरिने बताए। अरू मुख्य वेबसाइटहरू चाहिँ चीनमा यथावत छन्। बीबीसी माथिको प्रतिबन्धको कारण खुलाइएको छैन। सन् 2008 बेजिङ ओलम्पिक्स यता चीनमा बीबीसी वेबसाइट उपलब्ध हुँदै आएको हो तर चिनिया भाषामा बीबीसीले तयार पारेको समाचार वेबसाइट चाहिँ शुरूआतमै प्रतिबन्धमा परेको हो।
भारतको आन्ध्र प्रदेश र उडिसामा आएको समुद्री आँधी हुडहुडबाट दर्जनौको मृत्यु भइसकेको छ। आँधी प्रभावित 4 लाख सर्वसाधारणलाई राहत दिन स्थानीय अधिकारी सहित सेना र उद्धार कर्मी जुटेका छन्। गृह मन्त्रालयले आँधी प्रभावित विशाखापट्टनम लगायत अन्य शहरमा वायुसेनाका जहाज र हेलिकप्टरले खानाका प्याकेट खसालिरहेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार हुडहुड प्रभावित क्षेत्रको हवाई भ्रमण गरे। उनले आन्ध्र प्रदेशका लागि 10 अर्ब भारतीय रूपियाँ तत्काल राहत सहयोगको घोषणा गरेका छन्। उनले आँधीमा मृत्यु भएकाको हरेक परिवारलाई 2 लाख रूपियाँ राहत दिने घोषणा समेत गरे। हुडहुडले विद्युत आपूर्ति ठप्प भएको, सड़क यातायात र रेल सेवा अवरुद्ध भएको र तथा दूरसञ्चार सम्पर्क पनि अवरुद्ध भएको स्थानीय अधिकारीले मंगलबार जनाएका छन्। श्रोताहरू, आजका लागि समाचार यति नै। अर्को हप्ता हामी थप समाचार संसारभर भएका रोचक समाचारहरू र भूटानसँग सम्बन्धित समाचारहरू लिएर आउनेछौँ। अब भने हामीले गीत संगीत पस्कने बेला भएको छ, होइन विकास?
त्यसमा पनि अघि हाम्रो साथी इन्द्रले भने चाहिँ भर्खरै मात्र हाम्रा नेपाली साङ्गीतिक र साहित्यिक आकाशका एउटा नक्षत्र धर्मराज थापा भर्खरै मात्र दिवंगत हुनुभएको छ र उहाँलाई नै सम्झँदै उहाँकै समर्पणमा एउटा गीत हामी तपाईँलाई सुनाउन गइरहेका छौँ। गीत छ
हरियो डाँडामाथि।
हजुर, हेलो ज्योति साथी।
हरियो डाँडामाथि हलो जोत्ने साथी, हरियो डाँडामाथि हलो जोत्ने साथी, हो माले हो हो तारे हो माले हो हो तारे हो। हो र चाम्रो माटो माथि बाल्दै मनको बाती, डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई, हो हो झुले हो 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 झुले हो 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 झुले हो हो हरियो डाँडा माथि हलो जोत्ने साथी हरियो डाँडा माथि हलो जोत्ने साथी हो हो माले हो तारे हो माले हो तारे हो पक 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 तनौ हलो समय बाँझो खान्छ कमाई हिउँद वर्षा भरि जोत्छ यसै गरी हो हो तिखे हो हो तारे हो तिखे हो हो तारे हो हरियो डाँडा माथि हलो जोत्ने साथी हरियो डाँडा माथि हलो जोत्ने साथी हो माले हो तारे हो माले हो तारे हो रे हो यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड हो माले हो तारे हो माले हो तारे हो हरियो डाँडा माथि हलो जोत्ने साथी हरियो डाँडा माथि हलो जोत्ने साथी हो माले हो तारे हो माले हो
हजुर यो त थियो हाम्रा नेपाली साङ्गीतिक आकाशका एउटा एक नक्षत्र धर्मराज थापाको स्वरमा सजिएको सुमधुर गीत हरियो डाँडामाथि हजुर श्रोता साथी तपाईँलाई हामीले आज अघि नै भने चाहिँ धर्मराज थापाको बारेमा अहिले हामीले केही नभनिकन बस्न सक्दैनौँ. धर्मराज थापाको बारेमा हामीले तपाईँलाई केही भन्नै पर्ने हुन्छ र धर्मराज थापाको बारेमा हामीसँग छोटो एउटा लेख पनि रहेको छ र त्यो सुनाउन गइरहेका छौँ. धर्मराज थापाको नाम भन्नु नै नेपाली आधुनिक गीत र लोकगीतको साझा चौतारी हो. कुनै बेला नेपाली राष्ट्रियता र जनभावनाको गीत गाएर उनले नेपालको परिक्रमा गरेका थिए. नेपालमा मात्र होइन भारत लगायत यस भूगोलमा जहाँ जहाँ नेपाली बस्थे सबैले धर्मराज थापाको स्वर सुनेका थिए. उनी कति जनप्रिय थिए भन्ने धर्मराज थापालाई कसैले चिन्दिन भन्थ्यो भने ऊ नेपाली पनि ठहरिँदैन थियो. नेपाली संसारमा धर्मराज थापाको छोटो परिचय यति नै हो.
थापा कहीँ आधुनिक गीत गाएर पुग्थे, कहीँ लोकगीत गाएर पुग्थे र कहिले गीत कवि गीती कविता पाठ गर्दै पुग्थे. यी कारणले नै उनी सर्वत्र परिचित थिए. त्यसैले राजा महेन्द्रबाट उनले 2013 सालमा जनकवि केसरीको नाम पाए. जनकवि केसरी थापाका बाबु हर्कबहादुर थापा किसान थिए. उनले मायादेवी बस्नेतसँग बिहे गरे. यो दम्पतिबाट 1981 सालको साउने सङ्क्रान्तिमा पोखराको बाटुले चौरमा धर्मराज थापा जन्मे.
छोराको जन्मपछि हर्कबहादुर थापा कास्कीको लामदुवालीमा अवस्थित गोठमा बस्न थाले. किनभने त्यति बेला उनले दाउरा बोक्ने एउटी किशोरीसँग पनि प्रीति गाँसेका थिए र ती थिइन् छलीमाया. छलीमाया बस्नेतले लेकबाट दाउरा बोकेर हर्कबहादुरका गोठमा बिसाउँदा बिसाउँदै हर्कबहादुर थापासँगको प्रेममा आफूलाई समाहित गरेकी थिइन्. त्यही परिणतिले हर्कबहादुर थापाले छलीमायालाई उपपत्नीका रूपमा भित्र्याए अनि उनले छलीमायाबाट पनि एक छोरा र एक छोरी जन्माए. आफ्ना भाइ बहिनी जन्मिँदा धर्मराज थापा पनि उमङ्गत थिए.
2002 सालमा थापा गोर्खापत्र पुगे. त्यहाँ पनि उनले 2008 सालसम्म जागिर खाए. रेडियो नेपालको स्थापना कालमा नै उनी रेडियो नेपालमा पुगे. त्यतिखेर उनले रेडियो नेपालमा जति जति गीत गाए श्रोताहरूबाट त्यति त्यति बधाई र धन्यवादका माला पनि पाए. वास्तवमा त्यति बेला उनको स्वर प्रस्तुत हुनु भनेको एउटा सांस्कृतिक क्रान्ति नै मानिन्थ्यो. 2007 सालको क्रान्तिपछि थापाले क्रमशः नेपालीका आँगन आँगनमा पुगेर राष्ट्रियताको गीत गाए। त्यति बेलादेखि नै उनले नेपालका दुर्गम भन्दा दुर्गम ठाउँमा खारिएको नेपाली भाषा पुर्याए। उनी नेपालका वीर पाखामा नेपाली राष्ट्रियता र मातृभूमिको गीत पुर्याउने पहिलो पथ प्रदर्शक सांस्कृतिक यात्रामा नै उनले 55 जिल्लामा आफ्नो पाइला टेके। जहाँ जहाँ उनी गए त्यहीँ त्यहीँबाट लोकगीत संकलन पनि गरेर आए। त्यसैले उनकै सक्रियतामा नेपालमा हजारौं लोकगीतको संकलन भयो।
थापाले 2009 देखि 2026 सालसम्म रेडियो नेपालमा जागिर खाए। उनले त्यहाँ जागिर खाइन्जेल गीत पनि गाइरहे। त्यसपछि 2026 सालदेखि 2031 सालसम्म उनी राजा महेन्द्रको मनोनित सदस्य भएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बसे। थापाले हजारौं लोकगीत गाए। रेडियो नेपालमा 50 आधुनिक संगीत गरे र 20 आधुनिक गीत गाए। बेरिकटको कुरा गर्ने हो भने यिनले 100 आधुनिक गीत लेख्दै संगीत गर्दै र गीत गाउँदै गरे। यी एउटा बहुमुखी प्रतिभा थिए। त्यसैले यिनले नेपाली भाषा साहित्यका किताब मात्र 3 दर्जन भन्दा बढी लेखे।
थापाको बिहे 1996 सालमा सावित्री देवीसँग भयो। यिनीहरूका पाँच सन्तान भए। 2008 सालको कुरो हो। त्यति बेला भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू नेपाल आउँदा राजा त्रिभुवनकै अघि थापाले टुँडेखेल खरीको रूखको चौतारीमा चरी बस्यो रुखैको हाँगामा रेडियो हिमाल मेरमेरे साँझैमा भन्ने सहित श्रद्धाञ्जली गीत गाए। त्यसै सालको अर्को कुरो हो। केआई सिंह पट्टल लागेर क्रान्तिकारी हे वीर केआई सिंह कहाँ गयो जेल खाना तोडेर भन्ने गीत लेखेर गाउँदा थापालाई गिरफ्तार गरिएको थियो। 2011 सालको कुरो हो। त्यतिखेर आयोजित प्रथम राष्ट्रव्यापी वृहत कवि सम्मेलनमा थापाले प्रथम पुरस्कार पाए। त्यसपछि उनलाई पुरस्कारहरू थपिन थाले। उनले भानुभक्त पुरस्कार, देवकोटा शताब्दी सम्मान, रत्नश्री स्वर्ण पदक, इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार, सिद्धिचरण पुरस्कार, नख नै खरा स्वीकृति जस्ता पुरस्कारहरू पाए।
अब थापाको विषयमा एउटा उनको प्रेम जीवनको बारेमा पनि अलिकति चर्चा गरौँ। थापा जसरी गीतमा शरीक भए त्यसरी नै केटीहरूसँगको प्रेममा पनि आबद्ध भए। उनी बहुत बहुत एउटा रमाइलो चर्चा छ। श्रोता साथी पक्का पनि ट्युन अफ नगरिहाल्नु होला अहिले। उनी एउटीलाई छुँदा एउटा गीत लेख्थे, डुलाउँदा दुईटा गीत लेख्थे र हृदय साटासाट गर्दा 3 गीत लेख्थे। वास्तवमा उनले केटीहरूका प्रेममा डुबेर पनि थुप्रै गीत लेखे, संगीत गरेर गीत गाए। यसै प्रसङ्गमा उनी भन्थे, तिर्खा लागेको बेला कलकल बग्ने खोलामा पानी खान जाँदा अजुलीमा जति पानी खाइयो मेरो त्यति नै केटीसँग मिलन र बिछोड पनि भयो। श्रीकृष्ण भगवान्ले 1600 गोपिनीसँग प्रीति गाँसे भन्छन्, तर उनले आफ्नो गोपिनी गर्न सकेनन् भने म त मान्छे परे, मेरा प्रेयसीहरू मैले गर्न नै सकिनँ।
यो चाहिँ उहाँको प्रीतिको, उहाँको नेपाली साङ्गीतिक र साहित्यिक क्षेत्रका उहाँको योगदानको विषयमा उहाँ हामीले छोटो चर्चा गर्यौँ। आज विशेष रूपमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा गर्नलाई तयार भएर आएको थियौँ। यही साता मात्रै उहाँको धर्मराज थापाको देहान्त भएकोले गर्दा उहाँलाई हामी छोटो रूपमा सम्झ्यौँ। अब फेरि हामी धर्मराज थापाले गाउनुभएको अर्को निकै मार्मिक गीत तपाईँलाई सुनाउँदैछौ, आज मादल बजेको किन, धर्मराज थापाकै संकलन र स्वरमा।
आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन, आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन। सानो सानो रानी चरी लेकै बाट झर्यो, पल्ला गाउँको नौलो भाखा पल्ला गाउँमा सर्यो, परदेशीले खोला तर्यो हुँदै दोभानीमा, भैँस चढ्यो लालु पाते फुलको जवानीमा। आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन, आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन। रातो सेतो गुरौँसित लेकै माथि फुल्यो, सात रङ्गे झिम्रेनीको नयाँ बाटो खुल्यो, घाम गए पर परै छाया खसालेर, माया फर्क्यो वर वरै प्रीति अँगालेर। आज मादल बजेको किन डुङ्गर दुनिया दिउँ जाउन आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन पात झर्यो फुल छैन गोलैँचीको रुख मुस्कान मर्यो आँसु छैन अँधेरै छ मुख मेरो राजै यो देशको माया गरी बस आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन मोहनीले घरको माया परलान होइन दुःख सुख झन्झटले भागी जान होइन अरकैको भाग्यतिर लोभिएर होइन इष्ट मित्र बन्धुसित तोडिएर होइन आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन आज मादल बजेको किन गाउँ घर दुनिया दिउँ जाउन आज मादल बजेको किन गाउँ घर
नछोडी जानुस् हे मेरा प्राण अकेला मलाई मनको वनमा ननिम्ने भयो विरह जलाए राजन ननिम्ने भयो विरह जलाए लोचनका तारा हे मेरा प्यारा यो जित बिलाए के भनु भन्ने म कोही थिइन विष नै पिलाए प्यारा विष नै पिलाए अब मदनको पालो भन्ने हे मेरी मुना नभन त्यसो जुनमा फुले कि फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुले कि म बिसै दिन बसुला लासा बासामा बिसै दिन चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन प्यारी भेटमा बडा दिन
अब मुनाले के भन्छिन् त हे मेरा राम हे मेरा कृष्ण जङ्गल पहाड बिरका भोटे वनका जन्तु गाईको आहार रातमा सूर्जे बिदामा हाँसो कसरी मिलाऊ जाने नै भए नछोडी जानु साथमा सुहाऊ हजुरको गाथ हजुरको माथ प्रीतिले समाऊ यस पछाडि मदनले भन्छन् मदनले भनेको पनि मलाई त इन्द्रकै स्वरमा सुन्न मन लागिरहेको छ
मदनले भन्छ नभन त्यसो बुझन मुना थुगा झै त्यो पाऊ बनका काँडा उकाला ठाडा कसुरी लैजाऊ हे ना कन्या पहाड नजाऊ ती एउटी आमा लक्ष्मीकी बत्ती नछाड सुसार तिन बिस भिउँद खाए कि आमा टुहुरी नपार ती हेरी बसुन् यो चन्द्र मुहार श्रोताहरू हामीले मुना मदनको झ्याउरे लयमा केही हरफहरू सुनायौँ आज हामीले विशेष रूपमा लक्ष्मीप्रसाद देवकोटाको चर्चा गर्ने उहाँलाई आजको कार्यक्रम समर्पण गर्ने भनेर कार्यक्रम सुरु गरेका छौँ होइन विकास
हजुर महाकवि लक्ष्मीप्रसाद देवकोटा आज हामीसँग नभए पनि उहाँले लेख्नुभएको अमर कृतिहरू आज हामीसँग छन् र हामीले आज भर्खरै मात्र मुना मदनको केही विशेष हरफ तपाईँहरूलाई सुनाएका छौँ र हामीसँग यस्ता धेरै कृतिहरू छन् उहाँले छोडेर जानुभएको जो सधैँ अमर रहिरहनेछन्
अब जस्तै भनौँ म एउटा फेरि एउटा छोटो कविता उहाँको मुनामदन बाहेक छोटो हरफ पस्कन खोज्दैछु खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ आफू मिठाईहरूलाई दिनु जहाँ छ यो माथिको कविताको लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् उनको जन्म 1966 साल कार्तिक 27 गति काठमाडौँको डिल्ली बजार धोइधारा टोलमा भएको हो उनको बाबुको नाम तिलमाधव देवकोटा र आमाको नाम अमर राजा लक्ष्मी देवी हो लक्ष्मीप्रसादको नारायणको नाम चाहिँ तीर्थमाधव देवकोटा हो तर लक्ष्मीप्रसाद लक्ष्मी पूजाको राति जन्मेका हुँदा उनको नाम लक्ष्मीप्रसाद रहन गएको हो हामी लक्ष्मी पूजाको दिनको अवसर पारेर यो कार्यक्रम सञ्चालन गरेकोले गर्दाखेरि लक्ष्मीप्रसादको यो विशेष लेख प्रस्तुत गर्दैछौँ वास्तवमा तिथि मितिको हिसाबले हेर्ने हो भने लक्ष्मीप्रसाद लक्ष्मी पूजाको दिन जन्मेको हुन् तर मितिको हिसाबले कुरो गर्ने भने कार्तिक सत्ताइस गते आउन निकै पछि छ हामी तिहारको रमझमसँगै लक्ष्मीप्रसादलाई पनि सम्झिने भएकोले गर्दाखेरि आज हामी प्रस्तुत गर्दैछौँ
त्यसै गरी लक्ष्मीप्रसाद देवकोटा चार वर्षको हुँदाको एउटा रमाइलो कथा छ। उनलाई रगतमासी पर्ने आउँ रोग लाग्यो। उनी निकै थला परेर उठ्नै नसक्ने भए। त्यस बेला सबैले बाँच्ने आशा मारेका थिए। धेरै थरी औषधि उपचार गरे, केही लागेन। आखिरमा एक दिन एकजना तान्त्रिक आएर उनलाई जङ्गी सेल खुवाउने सल्लाह दिए। त्यही जङ्गी सेल खुवाएपछि उनको रोग विषेक हुँदै गयो। त्यसैले उनको घर परिवारमा आजसम्म पनि जङ्गी सेलको कथा निकै प्रसिद्ध छ।
लक्ष्मीप्रसाद 5 वर्षका भएपछि उनका बाबुले अक्षर चिनाउन सुरु गरेका हुन्। लक्ष्मीप्रसाद सानैदेखि गम्भीर स्वभावको थिए, पढ्नमा निकै चाख लिन्थे। उनी परिश्रमित पनि थिए। उनी सानैमा संस्कृत नेपाली भाषाका साथै अङ्ग्रेजी भाषा पनि मन लगाएर पढ्थे। उनी खेलकुदमा पनि उत्तिकै रुचि राख्दैनथे। त्यसै बेला उनलाई देख्नेहरू भन्थे हुने बिरुवाको चिल्लोपात। जब लक्ष्मीप्रसाद देवकोटा 11 वर्षका भए तब उनका बाबुले दरबार स्कुल लगेर 5 कक्षामा भर्ना गरिदिए। अचम्म कुरो, एकैचोटि 5 कक्षामा भर्ना हुन पाइँदो रहेछ त्यति बेला। अब उनी त्यस स्कुलमा बडो तेजीका साथ पढ्न थाले। उनले पढ्नुका साथै कविता पनि लेख्न थाले। उनले 10 वर्षको उमेरमा लेखेको यो कविता यस्तो छ। घनघोर दुःख सागर संसार जान भाइ, नगरे घमण्ड अहिले कहिले मर्नु छ हामीलाई।
लक्ष्मीप्रसादले 1982 सालमा भारतको पटनाबाट म्याट्रिक परीक्षा प्रथम श्रेणीमा पास गरे। त्यसपछि त्रिचन्द्र कलेजबाट 1985 सालमा आइएससी द्वितीय श्रेणीमा पास गरे। उनले विज्ञान पढ्न छाडेर क्रमशः बीए र बीएल पास गरे। बीएल भनेको चाहिँ ब्याचलर्स अफ ल। उनको रुचि अङ्ग्रेजी साहित्यमा एमए गर्ने थियो। त्यसैले बडो मेहनत गरी अङ्ग्रेजी साहित्य पढ्न थालेका थिए। तर घरको आर्थिक अवस्थाले गर्दा पास चाहिँ गर्न पाएनन्। तैपनि उनले अङ्ग्रेजी साहित्यको धेरै अध्ययन गरे। लक्ष्मीप्रसादले भाषानुवाद परिषदमा जागिर खाए। त्यहाँ बसेर उनले धेरै पुस्तकहरू लेखे। त्रिचन्द्र कलेजमा प्राध्यापक भएर पढाउने काम गरे। उनले घरमा विद्यार्थीहरूलाई ट्युसन पढाउने काम समेत गरेका थिए। उनले आफ्नो जीवनलाई सधैँ व्यस्त राखेका थिए। उनले बालबालिकाहरूका लागि पनि राम्रा राम्रा कविताहरू लेखेका छन्। उनले लेखेका कविता मध्ये यस्तो छ। नटिप्नु हेर कोपिला, नचुन्नु पाप लाग्दछ, नच्यात्नु फुल नानी हो, दया र धर्म भाग्दछ।
लक्ष्मीप्रसाद देवकोटा बहुमुखी प्रतिभाशाली कवि थिए, त्यो हामीले भन्नै पर्दैन। उनको प्रतिभाको बयान गर्न गाह्रो छ। उनले आफ्नो सम्पूर्ण जीवन साहित्यमा अर्पेर धेरै कविताहरू लेखे। उनले लेखेका मुख्य कविताहरू यस प्रकार छन्। खण्डकाव्यको कुरा गर्नुहुन्छ भने मुनामदन, अघि हामीले सुरुमा केही हरफहरू त्यसबाट भनेका छौँ, वाचन गरेका छौँ। कुञ्जिनी खण्डकाव्य, सीताहरण, मेहेन्दु, बसन्ती, लुनी, राजकुमार, रावण, जटायु युद्ध, कुञ्जिनी खण्डकाव्यको हामी केही हरफहरू केही पछि सुनाउने प्रयास गर्नेछौँ। कविताहरू, चर्चित कविताहरू, हामी सबै कविताहरूको नाम त भनेर साध्य गर्दैनौँ। केही कविताहरू तपाईँलाई हामी केही बेरमा सुनाउँछौँ। आजसम्म चर्चामा आएका धेरैले पढेका कविता बाहेक केही लुके छिपेका कविताहरू हामीले लिएर आएका छौँ आज देवकोटाको अवसर पाएर। केही कविताहरू, चर्चित कविताहरू यस्ता छन्। नवरस, मनोरञ्जन, भिखारी, पुतली, सायद भिखारी तपाईँले सुन्नुभएको होला, पुतली, छहरा, चिल्ला पातहरू, सुनको बिहान, पहाडी पुकार, महाकाव्यहरू तपाईँ हुनुहुन्छ भने पढ्नुभएको छ भने शाकुन्तल, माफ गर्नु अघि मैले कुञ्चिनी भने, हामीले केही हरफहरू भेला गरेको शाकुन्तल महाकाव्यबाट हो। सुलोचना महाकाव्य अर्को ठुलो छ। वनकुसुम, पृथ्वीनारायण चौहान महाकाव्य, नाटकको कुरा गर्नुहुन्छ भने तपाईँ सावित्री सत्यवान नाटक, कृष्ण बाल नाटक, निबन्ध सङ्ग्रहमा लक्ष्मी निबन्ध सङ्ग्रह तपाईँले पढ्नुभएको होला। लक्ष्मी निबन्ध सङ्ग्रहमा धेरै गहकिला र निकै मिठा निबन्ध सङ्ग्रहहरू सङ्ग्रहित छन् त्यहाँनिर।
अनि हाम्रा महाकविबाट लिखित एउटै मात्र उपन्यास चम्पा। यसरी अनेकौं लेख रचना लेखी उनले नेपाली साहित्यको भण्डार भरिदिए। ठूलो काव्य ग्रन्थ सबैभन्दा पहिले लेखेकाले उनलाई महाकवि भन्ने उपाधि दिइयो। लक्ष्मीप्रसादलाई कसैले दयाले दिएको होइन, ठूलो प्रतिभा भएकै कारण नेपाली जनताले दिएको महाकवि उपाधि हो। उनको कलम असाध्यै छिटो चल्थ्यो। साँच्चै भन्ने हो भने उनी नेपालीका वेदव्यास नै थिए। लक्ष्मीप्रसाद सरस्वतीका पुत्र थिए। लक्ष्मीले उनलाई कहिलेदेखि सहिनन्। गरिबीले उनलाई सधैँ पिरुलिरहन्थ्यो। उनी चुरोट निकै खान्थे, त्यसैले गर्दा उनलाई रोग लाग्यो।
विक्रम सम्वत 2004 सालमा कविजी भारततर्फ लागे। त्यहाँ उनले युगवाणी पत्रिकाको सम्पादक भएर काम गरे। नेपाली कविताका माध्यमबाट उनले जनतामा जागृति र चेतना जगाउने काम गरे। विक्रम सम्वत 2014 सालमा लक्ष्मीप्रसाद शिक्षा मन्त्री भए। उनको स्वभाव जस्ताको तस्तै रह्यो र उनको आर्थिक अवस्था सुध्रन सकेन। मन्त्रीबाट छुटेपछि उनी रोयल नेपाल एकाडेमी, हाल नेपाल प्रज्ञा प्रतिष्ठान बनेको छ, को सदस्य बने। आखिर मानिसले जन्मेपछि मर्नुपर्छ, काल टार्न कसैले सक्दैन। त्यस्ता नेपालीमा साहित्यको कर्मठ व्यक्तिलाई क्यान्सर जस्तो ठूलो रोगले आक्रमण गर्यो, धेरै उपाय गरियो, नेपाल मात्र होइन विदेश लगेर पनि औषधि उपचार गरियो, तर केही लागेन। 2016 साल भदौ 29 गते उनको मृत्यु भयो। उनको मृत्युले सबै शोकमग्न भए।
उनले मर्ने बेलामा म मरेपछि मुना मदन बाहेक सबै पुस्तकहरू जलाइदिनु भने, यस्तै गरी म शून्यमा शून्यसरी बिलाएँ भनी महाकविले अन्तिम अवस्थामा भगवान्को अस्तित्वलाई स्वीकार गरे र उनले भने आखिर श्रीकृष्ण रहेछ एक। उनको मृत्युपछि 2023 सालमा त्यति बेलाको राजकीय प्रज्ञा प्रतिष्ठानले आजीवन युगन्तकारी साहित्य सेवा गरी नेपाली साहित्यलाई समृद्ध तुल्याउन गरेको योगदान बापत त्रिभुवन प्रज्ञा पुरस्कार दिएर उनको प्रतिभालाई सम्मानित गर्यो। नेपाली जनमानसमा मुना मदन जस्तै प्यारो भएर युग युगसम्म लक्ष्मी प्रसाद बाँचिरहनेछन्। हामीले कामना गरौँ।
हामीले थोरै लक्ष्मीप्रसादको बारेमा चर्चा गर्यौँ। लक्ष्मीप्रसाद देवकोटाको बारेमा यति थोरै चर्चाले त हामीले उनको बखान गर्न सक्दैनौँ। कति लेखे, कति बोले होलान् त्यो हामी भनेर साध्दैछैनौँ। तपाईँलाई एउटा छोटो चुट्किला, यहाँनिर किस्सा सुनाइहालौँ। लक्ष्मीप्रसाद देवकोटाको त्यो तीक्ष्ण बुद्धि, त्यो तेज स्वभावको बारेमा शाकुन्तल महाकाव्य लेख्दाखेरि उहाँ बनारसमा बस्नुहुन्थ्यो। बनारसमा बसेको बेला उहाँलाई चाहिँ आर्थिक अभाव, अघि विकासले पनि भनिहाल्छ, आर्थिक अभावले उहाँलाई कहिले छोडेन। पढ्ने क्रममा बनारसमा पढ्दाखेरि पनि उहाँ भारततर्फ पढ्नु जानुभएको थियो। आर्थिक अभावले गर्दाखेरि उहाँलाई केही पैसा चाहिएको थियो र पैसाको लागि उहाँले एउटा किताब तयार पार्नुभयो र किताब लगेर प्रकाशकलाई बुझाउनु भयो, जुन पुस्तक प्रकाशित गरेर केही आएको इन्कम उहाँलाई आर्थिक रूपमा सहयोग होस् भनेर। प्रकाशकले चाहिँ सामान्य लेखक छानेर पुस्तक हेर्यो र त्यसपछि यो पुस्तकमा अलि भाषा मिलेको छैन, त्यसलाई सुधार गरेर एक दुई दिन पछाडि आउनु भनेर पठाइदिएको थियो। त्यसपछि पुस्तक हेरौँला, छाप्न लायक हुन्छ कि हुँदैन भनेर उसले आश्वासन दिएर पठाएको थियो। त्यसको भोलिपल्ट उहाँले चाहिँ त्यो पुरानो जुन पुस्तक लेखेको थियो त्यसलाई फालेर चाहिँ शाकुन्तल महाकाव्य, नयाँ महाकाव्य, एक रातमा नयाँ महाकाव्य तयार पारेर फेरि भोलिपल्ट त्यो प्रकाशकमा पुगेपछि प्रकाशक त्यतिखेर मात्रै उहाँको त्यो कौशलता, उहाँको कुशलता, उहाँको क्षमता र उहाँको त्यो दैवी ज्ञान हुन्छ नि त्यसबाट प्रभावित भएर उहाँको पुस्तक त्यसपछि मात्रै बनारसबाट प्रकाशित हुन थालेको थियो। यति प्रतिभावान देवकोटाको बारेमा हामीले थोरै बोलेर पनि कहिले साध्य हुँदैन। हामी बोल्दै जानेछौँ देवकोटाको बारेमा अहिलेलाई भने, फेरि हामी अर्को साङ्गीतिक कौशलीतर्फ लाग्दैछौँ। कुन गीत छ विकास?
अब भने हाम्रो पालोमा पक्कै पनि देवकोटालाई नै समर्पण गरेर एउटा गीत बजाउनेछौँ हामी, र गीत छ देवकोटाद्वारा रचित र यस गीतमा स्वर दिनुभएको छ रविन शर्माले, कुन मन्दिरमा जान्छौ यात्री।
मंदिर आपो आपा
कुन मन्दिरमा जान्छ यात्री रविन शर्माको स्वरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको यो निकै मिठो गीत तपाईँलाई हामीले सुनायौं। आज हामी तपाईँलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशेष यो जन्म जयन्ती पारेर उहाँका विषयमा धेरै चर्चा गरिरहेका छौं, लेख रचनाहरू सुनाइरहेका छौं, उहाँका विषय उहाँका कविताहरू उहाँका महाकाव्यका श्लोकहरू सुनाइरहेका छौँ। तपाईँले रेडियो एडलेटको 101.5 मेगाहर्ज तरङ्गमा युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ। तपाईँ हामीलाई अनलाइनमा युवा.संसार.com पनि सुन्न सक्नुहुन्छ। फुर्सदको बेला भने तपाईँ लाइभ सुन्न चाहनुहुन्छ भने radio.edu.au मार्फत पनि सुन्न सक्नुहुनेछ। अब चाहिँ म एउटा कविता लिँदैछु देवकोटाको, निकै मिठो कविता। तपाईँले योभन्दा अगाडि सायद चर्चामा त्यति धेरै सुन्नुभएको छैन होला यो कविता। हामीले अलिकति दुखी छिपेका त्यति धेरै चर्चामा नआएका कविताहरू लिएर आए आज पस्किने प्रयास गर्दैछौँ। शीर्षक छ पैसा। पैसा छ क्या चमकदार र मोलवाला, आँखा हुने जगतका यसमै उज्याला, क्या गोल गोल अनमोल छ चट्ट बान्की, यो हात हुन गए मन उठ्छ सन्की, संसार गोल छ धनै पनि बा ठुलो छ, पैसा यही सब कुराहरूमा ठुलो छ, पैसा भए हृदयमा सुखले खुलो छ, पैसा यही सकल रोग विषय कुमुलो छ, पैसा छ जे छ अनि के छ यहाँ र फेरि, पैसा भए कम जगतमा जगत छ हुने अधेरी, पैसा छ शेर धन औ बल बल तेज जान, पैसा भए रहने सब थोक मान, मै हुँ भनेर दुनियाँ पनि गर्छ सेखी हितो भएर जब उड्दछ हातदेखि बुत्ता बनेर जन फेर्दछ सुन मान शून्य पैसा रहेर जगत बीच अहो निधान पैसा सिकाउँछ सबै जनमा चलाखी पैसा बनाउँछ गराउँछ दोष माफी पैसा भए छुटी गए दुःखदागम साफी देखिन्न हेर दुनियाँ भरमा खराबी हो पापको तर छ बियु अनेक काला चल्छन् छुरी र तरबार अनेक भाला चिन्नता बढाउँछ यही मनभित्र ज्वाला यो दुःखको घर छ घोर खराब छाला हुन्छ यसैका भज सब काट मारा हुन्छन् नजिक यसका सब धर्म सारा राम्रा कुरातिर लगाउनुहुन्छ स्वर्ग गर्दा खराब तर लाग्छ अनेक तर्क पैसा सङ्गाल तर खुब स्वभाव जान लागु नरोस् नहोस् तर बनोस् सुखको मुहान पैसा हुँदा पुसिदिनु दुःख आँसु दाना गर्नु सके भर भलाई नठान्नु साना यो हातको हक भनी कन धर्म नीति गर्नु सधैँ असल बाबु छ यति बिन्ती। यो पैसाको बारेमा निकै धेरै चर्चा गर्नुभएको छ। पैसा हुँदा सबै थोक हुन्छ, स्वर्ग पनि आफै बनाउन सक्छ पैसाले, आफन्तहरू पनि आफै बनाउन सक्छ पैसाले, तर पैसा सिद्धिएको दिन सबै थोक सिद्धिन्छ। त्यही भएर चाहिँ राम्रो अरूको भलाइको लागि काम गर्नु, सधैँ असल बाबु बनेर काम गर्नु भनेर उहाँले अन्तिममा आएर निकै राम्रो सुझाव पनि दिनुभएको छ।
आज रेडियो नै पुरै साहित्यिक बनिरहेको छ। हामीले लक्ष्मीप्रसाद देवकोटाले लेखेका कविताहरू तपाईँहरूलाई सुनाइरहेका छौँ। अब भने लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको निकै नै चर्चित र भावपूर्ण एउटा कविता तपाईँहरूलाई सुनाउन गइरहेका छौँ। कविता पहिला कतिपयले सुनेको हुनसक्छ, नसुनेको लागि एकदमै अमृत छ रहेछ। प्रश्नोत्तर के हो अहो अमृत त्यो सूर्यदेव पान सच्चा कमाई गरी खानु भनेर जान खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ आफू मिठाई अरूलाई दिनु जहाँ छ पाइन्न शान्ति किन हो कुन ठाउँ मिल्छ तर्किन्छ त्यो रुखमुनि जुन साथ मिल्छ देखिन्छ इस कुन मन्दिरमा पसेर त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर यस्तो रहस्यमय जीवन बुझ्नलाई जुन कहाँ पढ्नु जानु कहाँ पढ्नु के गुरुको बनाई फुल्दो खुल्दो गुलाब बीच ज्ञान अनेक फुल्छन् उद्यानमा बस गई सब तत्त्व खुल्छन् कर्तव्य के छ जनको यति छन् विरोध नक्षत्र हेर नभमा दिल साथ सोध के हो ठुलो जगतमा पसिना विवेक उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। लक्ष्मीप्रसाद देवकोटाले यो कविता सन् 1960 सालमा उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेर लेख्नु भएको थियो र 1966 सालमा अमेरिकाले चन्द्रमामा पहिलो एपोलो विमान अवतरण गरेको थियो।
त्यसको अर्थ देवकोटाले बाटो देखाएर अमेरिका चन्द्रमा गएको हो।
देवकोटाले लेखिएको कवितामा कति शक्ति थियो भन्ने कुरा हामी त्यसरी पनि अनुमान लगाउन सक्छौँ।
सायद चन्द्रमाको त्यतिखेर कुरा गर्दाखेरि चाहिँ धेरैले लक्ष्मीप्रसाद देवकोटालाई पागल भनेको कथाहरू पनि हामी सुन्न आउँछ होइन।
कसैले उडी छुनु चन्द्र एक भन्ने बित्तिकै एउटा पागल जसरा कुरा गर्यो भनेर भन्ने अवस्था हुन सक्छ, तर वास्तवमा गएर पछि त्यो एउटा वास्तविकता बन्यो है।
पागल भनेर उहाँलाई चाहिँ राँची भन्ने ठाउँमा पुर्याएको थियो उपचारको क्रममा, र त्यहाँको डक्टरले चाहिँ बिरामी चाहिँ पागल होइन जसलाई ल्याइएको छ, यो ल्याउने मान्छे चाहिँ पागल हो भनेर उहाँलाई फिर्ता गरिएको थियो होइन।
अनि कतिपयले चाहिँ किम्बदन्ती अर्को के पनि सुनेको थियो भने डक्टरले चाहिँ यो मानिसको जियोग्राफी मिलेको रहेन रहेछ भनेर पनि भनेको थियो।
त्यसको अर्थ के हो?
त्यसको चाहिँ लक्ष्मीप्रसाद देवकोटा नेपाल जस्तो ठाउँमा नभएर अमेरिका लन्डन जस्तो ठाउँमा जन्मिनु पर्थ्यो अनि यो जियोग्राफी मिल्थ्यो उहाँ
जहाँ चाहिँ साहित्य प्रचार प्रसार ठुलो थियो र साहित्य पढ्नेहरूको जमात पनि धेरै ठुलो थियो
त्यो समयमा
है। सायद नेपालको जियोग्राफी नमिलेकै होला, तर पनि नेपाललाई उहाँले आफ्नो जियोग्राफी नमिले पनि नेपाललाई उहाँले आफ्नो जन्मभूमि कर्मभूमिको ठाउँमा जसरी प्रस्तुत गरेर नेपाल सानो छ भन्ने एउटा निबन्धमा त्यसले हेर्दाखेरि सायद उहाँले आफूले चाहेको देशमा जन्मिनु भएको हो कि भन्ने पनि भन्नुहुन्छ कता कता।
अर्को कुरा डक्टरले जेसुकै भने पनि लक्ष्मीप्रसाद देवकोटा हाम्रै आफ्नै थलो भनौँ न, हामी नेपालीहरू संसारभरमा जहाँसुकै भए पनि नेपालमा जन्मिनु भएको, नेपाली भएर जन्मिनु भएकोमा हामीलाई सबैभन्दा ठुलो गर्व छ।
उहाँका धेरै कृतिहरू विभिन्न भाषामा ट्रान्सलेट भइसकेका छन् र हिजो मात्रै मैले लक्ष्मीप्रसाद देवकोटाको बारेमा पढ्दै जाँदाखेरि मुनामदन आसामिस भाषामा भर्खर ट्रान्सलेट भएको रहेछ र त्यहाँको स्कुलमा पढाइँदो रहेछ. मुना मदन निकै खुसी लागेछ. नेपाली भाषामा लेखिएको एउटा कृति अर्को भाषामा पनि भन्न ट्रान्सलेट भएर पढिँदो रहेछ भन्ने कुरो सुन्दाखेरि धेरै खुसी लागेको होला तपाईँलाई पनि. अब फेरि म अर्को गीत पस्किँदैछु तपाईँको लागि. धेरै हामीले बोल्ने रहर गरेनौँ. अब चाहिँ तपाईँलाई हामीले धर्मराज थापाको हामीले विशेष गरी आज धर्मराज थापाको गीतहरू पस्किने प्रयास गर्दैछौँ. उहाँ गत हप्ता मात्रै यो संसारबाट बिदा भएर जानुभएको थियो. त्यही भएर उहाँलाई सम्झिँदै अर्को गीत हामीले उहाँको पस्किने प्रयास गरेका छौँ. हाम्रो तेन्जिङ शेर्पाले धर्मराज थापाको स्वरमा
चोरा गमकेर बज खाई जड़ी झमकेर नाच मुजोरा सगर माथि चमकिने नेपाल तारा तेन्जिङलाई छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ. हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चोचोरा सोही माल चुली को तातो मुटु तेन्जिङ हो. हिमाल चुली खानी को विश्वमा झल्कने रत्न हो. हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा सुनकोशी को मूलमा दिलको तिर्खा मेट्यो हो. हिल्लौरीलाई फुल्याउँदै लुकेका बाटा देख्यो हो. गाड्यो झन्डा तेन्जिङले विश्वको अग्लो दुरीमा डाँफे चरी आएर पङ्ख खोली नाचे हुन्. हिमाल छोरो पाएर गौरी शङ्कर हाँसे हुन्. हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा उभो चुली कैलाशमा है पानी पिउनै पाएन. स्वर्गको शिर छुनलाई हार कति खाएन. हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा वीर बहादुर अवतार तैले लिएको. नामको छोरो दुबै दिन वाचन जन्म दिएको. हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा चढ्यो हिमाल चुचुरा है चढ्यो हिमाल चुचुरा चढ्यो हिमाल चुचुरा चढ्यो हिमाल चुचुरा. हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा.
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा. तेन्जिङ शेर्पाको कुरा गर्दा विकासलाई एउटा क्वेसन सोधौँ. तेन्जिङ पहिला चढेको हो कि हिलारी पहिला चढेको एभरेस्ट?
अब चढ्नको लागि भनेर गएका चाहिँ हिलारी हुन्. तर अब शिखरमा अब को चढ्ने सगरमा त चढ्ने भनेर सबैतिर समाचारमा फैलिएको चाहिँ अब हिलारीको नाम थियो. चढ्न त तेन्जिङै पहिला चढ्यो कि हामी नेपाली भएर पनि अब बायस्ट छौँ अलिकति त.
होइन, यहाँनिर अलिकति जोड्न खोजेको मात्रै श्रोताहरू. तपाईँलाई हामीले आज लक्ष्मीप्रसाद देवकोटाको बारेमा धेरै धेरै खुराक पस्किरहेका छौँ. लक्ष्मीप्रसाद देवकोटा विशेष भइरहेको छ आजको युवा संसार कार्यक्रम. हातेमाला कार्यक्रमको रूपमा रूपान्तरण हुन लागेको युवा संसार कार्यक्रम तपाईँलाई हामीले साहित्यिक विशेष रूपमा पस्किने प्रयास गर्दैछौँ. र बिचबिचमा गत हप्ता मात्रै देहान्त हुनुभएका नेपाली साङ्गीतिक र साहित्यिक आकाशका मूर्धन्य श्रेष्ठ धर्मराज थापाको साङ्गीतिक प्रस्तुतिहरू पनि तपाईँलाई हामी पस्किँदैछौँ. अब फेरि अर्को एउटा कविता सुनाउने बेला भएको छ. लक्ष्मीप्रसाद देवकोटाको कविता तर धेरै बाहिर चर्चामा आएको तर निकै मिठो कविता तपाईँलाई हामी सुनाउँदैछौँ. शीर्षक दाल भात डुकु. डुकुको अर्थ सायद जान्नुहुन्छ होला तपाईँले. दुःखको लामो सडकमा पिरको केही छडकमा चल्दथे टुक 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 आफू जस्तै लाख हेरी बेला बेला पार्न साझा ध्येय ध्वनि नै मानवी डरबाट फेला जसको आत्मा रस घुटको पथमा रच्दै टुक 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 टुक।
डाक्टरहरूले मानव मुटुमा स्टेथोस्कोपमा कान थापी एक रोमान्टिक अर्थ लाउँथे, लबडब लबडब बोल्छ रे त्यो भन्ने मिथ्या खुब फिजाउँथे। मानव लबको कोही ढुक्कुर स्वप्न दलमा निड बनाए, बोल्छ भाइ सिरी फरादका स्वप्न गाए। मेडिकल विज्ञान मिथ्या भन्न कर लाग्यो मलाई, यो रोमानी अर्थलाई यथार्थवादी युगमा आज किन म मानु बोल्नु बोल्न लाज। छाती छाम्द्रा गान्द्रा गुन्द्रा निष्पक्षपाती भाव जाम्दा, म पाएँ मैले बोल्दो अर्को कोही कुकु दाल भात डुकु दाल भात डुकु।
अन्तरात्माको महावन सकल नर उर बिहग गुन्जन, सत्य स्वरमा त्यति भन्छन् जो बिना सब अस्त गौरव हुन्छन्। केवल पुक पुक पुकु विश्व हृदयको स्पन्दन ध्वनि हो दाल भात डुकु दाल भात डुकु।
कोटले भेष्टले छिपाई दिलको गहरीमा लुकाई, बोक्री इज्जत साना गर्छ मुटुको ध्वनि यो भन्न पर्छ। तदापि मेरो के शरम, लेऊ गरम या लेऊ नरम, स्पष्ट वक्ता कवि के डर छ। जीवको यो प्रथम स्पन्दन लहलाउने सृष्टि नन्दन, सकल रसको एक नायक भाव स्पन्दक प्यास गायक। सब कलाको प्रथम विनायक, डुकुडुकुको डुकुडुकुको डुकुडुकु दाल भात डुकुडुकु दाल भात डुकु।
मासुसँगमा गाँसिएको हृदयसँगमा टाँसिएको जीवमासी नमासिएको शाश्वत ध्वनि छातीमुनि प्रसिध्वनि गनी बोल्छ बोल्छ सत्य बोल्छ अन्नमय कोषको कुकु दाल भात डुकु दाल भात डुकु। पहिलो जलमा प्रथम स्फुरणमा विष्णुको नै नाभिस्थलमा यो डुकु दल जन्मिएको, दाल हो या शक्ति उनको भान्सातिर नै बदलिएको, दार्शनिक शब्द त्यसमा आई यो घरेलु बेस लिएको, भात त्यो त्यो हो जसको निम्ति अलम दुनियाँ ढिस्क्याउँछ ढिस्क्याउँ गर्छ सारा पथभरि, चामल फालेर रौसिएर या गलेर ध्वनि बिचारी सहमत होलान् अन्नमय कोषको कुकु दालबाडुकु दालबाडुकु।
ए भलादमी लौ विचार के हो यो मिथ्या चार, शान्त क्षणमा घडीले हान्दासम्म नकली टिक टिक टुकु टिकु पलङमाथि लेटी सोचे होइन के दाल भात डुकु। यो बिना बजला बबन्डर होला ध्वास होला पृथ्वी रोला, सभ्यताको के प्रथम जग हामी बेकार के लुकौँ दाल भात डुकु दाल भात डुकु। दर्शन जो बुझ्दैन गहिरो प्याङ हो अभिमानको अन्धताको सानको, बुझ्ने बुझ्न यसकै निम्ति छर्लङ्ग मर्छन् कार्य गर्छन् यसको राष्ट्रियकरण केवल आजको हो तपस्या जुग समस्या, यो नजान्ने लिडर भेडा चल्छ त्यसले राष्ट्र भेडा।
हेर एक बार आर्यघाटमा ईश्वरको या राजमाटमा ब्रह्मलानको तिर्सिनाको खोजमा लाचार भई नष्ट भू आचार भई बाई बाई पक्क पक्क मुख भन्छ मानिस आखिर, स्वर्गका हे अधिराज हाम्रा छैनौ चाम्रा करुणा गर, पृथ्वी यो पाइएन स्वर्गका होला भनेर अर्कोतर्फ धाइएन आ प्रभु दालबाडुकु दालबाडुकु। लक्ष्मण देवकोटाको निकै व्यङ्ग्यात्मक खालको र बुझ्नलाई पनि निकै गहन खालको निकै भाव बोकेको निकै मिठो कविता हामीले सुनायौँ। समय अलिकति छ, म अलिकति अर्को कविता लामो छ तर पनि छोटो कवि अलिकति त्यसको केही भाग पढ्ने प्रयास गर्दैछु। गधा बोल्छ भन्ने शीर्षक छ, मालिक मानिस हि ईश्वरसँग मैले के मागेँ बुद्धिको निष्ठुर खरबरदान, बुद्धि जो गुन्दछ बाँड्दछ बुन्दछ फेल्दछ जेल्दछ हान्दछ ठेल्दछ फेरि रोप्दछ फेरि उखेल्दछ, बुद्धिको बलियो कमजोरी तपाईँहरूको को ब्रेक सान प्रकृति नउत्रने ठेलम ठेल ठेली निकाल्नुहोस् पढ्नुहोस् ल।
संसार धुँदला छायामा कख गग टठ ड मालिक मानिस हि हि अह, घाँस बनाउन घाँसको बिउ नै नभई तपाईँको शक्ति छ मालिक मानिस हि हि अह।
बुझ्नुभयो को को गर्दछ के पर्दा पछाडि किन कसरी यसका मालिक क्या मसरी बुद्धिमत्ता व्यङ्ग्य भनिकन बुझ्दछ पशुको जगत हरि कुन कविता हो हृदय स्पर्शी गर्दव अयव हर्षलहर छन्द विस सिरह घस्याइलो र यो चौर हुँदामा न्यानो घामले उज्जवल प्रहर अथवा तपाईँको मसीको लहर कृत्रिम बुट्टा कागजभर कोखा कुतकुती लाग्छ अह मालिक मानिस
लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको गदा बोल्छ शीर्षकको कविता पनि तपाईँलाई हामीले छोटो त्यसभित्रबाट अलिकति छोटो हरफहरू हामीले तपाईँलाई सुनाइसक्यौँ
आधा उदी सुनायौँ
कस्तो लाग्छ इन्द्र लक्ष्मीप्रसाद देवकोटाको अवस्थामा त्यो युगमा हामी अहिले बाँचेका त छैनौँ तर उहाँलाई अहिले यो विशेष अवस्थामा सम्झँदाखेरि कस्तो लागिरहेछ
अब साहित्यको पक्षबाट उहाँलाई सम्झिने हो भने सायद अबको 50 वर्ष पछाडि पनि उहाँले पोख्नु भएको यो भाव उहाँले देखाउनु भएको त्यो साहित्यको बाटो पक्रिन सकिन्न होला सायद उहाँले देख्नु भएको त्यो नेपाली साहित्यको भण्डारको सपना त्यति ठुलो प्रचार प्रसारको सपना उहाँले देख्नु भएको थियो त्यो हामीले गर्न सक्दैनौँ होला सायद र शिक्षा क्षेत्रमा उहाँले गर्नुभएको लगाव उहाँले देखाउनु भएको तत्परतालाई पनि हामीले भुल्न सक्दैनौँ शिक्षा चाहिँ त्यति बेलासम्ममा पढ्नुकै पर्छ र एउटा पाठशालामा गएर भन्न पण्डित यहीँ गर्दाखेरि सबै थोक शिक्षा पाइहालिन्छ नि भन्ने त्यो जमानामा पनि उहाँले त्रिभुवन विश्वविद्यालय आफ्नो अग्रसरतामा स्थापना गर्नुभयो सायद लक्ष्मीप्रसाद देवकोटा नहुनु भएको थियो भने नेपालमा विश्वविद्यालय स्थापना गर्न धेरै ढिला हुन्थ्यो होला त्यो हामीले भन्न सक्छौँ र उहाँले शिक्षा क्षेत्रमा र साहित्य क्षेत्रमा दिएको यो योगदान हामीले भनेर र बोलेर कहिले पनि सक्दैनौँ होला जस्तो लाग्छ मलाई अब चाहिँ जाने बेला भएको छ होइन विकास
अब पक्का पनि हाम्रो भित्तामा झुन्डिरहेको घडीले पनि टाटा गर्न तत्पर भइरहेको हामीले बुझेका छौँ
अब अर्को कार्यक्रम यो भोइस अफ साङ्गेलाका साथीहरू तयार भएर बस्नुभएको छ यो संसार कार्यक्रमको आजको अङ्क दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद आगामी अङ्कहरूमा तपाईँलाई हामी यस्तै यस्तै मिठा मिठा खुराकहरू र साङ्गीतिक कौशलहरू पस्किने प्रयास गर्नेछौँ हामीलाई सल्लाह सुझाव दिन नभुल्नु होला हामीलाई सम्पर्क गर्ने ठेगाना हो yuva.sanchar@hotmail.com तपाईँले त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ अथवा हामीलाई सजिलो गरी तपाईँले सम्पर्क गर्ने ठेगाना फेसबुक हो फेसबुक मार्फतबाट हामीलाई मेसेज गर्न सक्नुहुन्छ तपाईँले लेटर पठाउन चाहनुहुन्छ भने हामीलाई लेटर पठाउनुहुन्छ 228 North Terrace एडलेट साउथ अस्ट्रेलियामा पनि पठाउन सक्नुहुन्छ अर्को साता 5:30 बजे तपाईँको रेडियो सेटमा फेरि पनि यो संसार कार्यक्रमको अर्को विशेष अङ्क लिएर हामी प्रस्तुत हुने बाचाको साथ अहिलेलाई बिदा हुन चाहन्छौँ र जाँदा जाँदै तपाईँको लागि एउटा निकै मिठो गीत लक्ष्मीप्रसाद देवकोटाले नै लेख्नुभएको कविताबाट सृजित यो गीत तपाईँलाई छोडेर जाँदछौँ लोचन भट्टराईको स्वरमा अर्को हप्ता 5:30 बजे भेटौँला नमस्कार